यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। जेएनजी आन्दोलनका कारण भएको क्षतिको पुनर्निर्माणका लागि सरकारद्वारा विस्तृत कार्ययोजना सार्वजनिक। आगामी आर्थिक वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनु पर्ने। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि अभिमुखीकरण। जनताको आशा र विश्वास कायम राख्न उपसभापति अरियाल र डाक्टर वाग्लेको सांसदहरूलाई आग्रह। मुगलिङ पोखरा सड़क विस्तार योजना अन्तर्गत आबु खैरेनीदेखि जामुनेसम्मको 41 किलोमिटर खण्ड निर्माण सम्पन्न। र पाकिस्तानले अफगानिस्तानको काबुल स्थित लागू पदार्थ दुर्वेशनीहरूको उपचार गर्ने एउटा केन्द्रमा गरेको हवाई आक्रमणमा कम्तीमा 100 जनाको मृत्यु।
विदेश गए परि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनु होस् हामी सँगै,
कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले गत भदौ 23 र 24 गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले पुर्याएको आर्थिक तथा भौतिक क्षतिको पुनर्निर्माण र पुनर्व्यवस्थापनका लागि विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठको नेतृत्वमा गठित समितिको प्रतिवेदनका आधारमा तयार गरिएको कार्ययोजनाले क्षतिको परिमाण, पुनर्निर्माणको रणनीति, स्रोत व्यवस्थापन र निजी क्षेत्र पुनरुत्थान समका विषयलाई समेटेको छ। साथै चालू आर्थिक वर्ष र आगामी 2 आर्थिक वर्ष तीनवटै तहका सरकारले पुनर्निर्माणका लागि बजेट विनियोजन गर्ने गरी कार्ययोजना तयार पारिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर श्रेष्ठले बताउनुभयो।
यो वर्षदेखि आगामी 2 वर्षसम्म त्यसलाई कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको छ। खास गरी कोही आंशिक क्षति भएका, पूर्ण क्षति भएका त्यो क्याटेगोरी बनाइकन अनि एयरमार्कै गरेर पहिला पुनर्निर्माणलाई ध्यान दिनुपर्ने, प्राथमिकता राख्नुपर्ने गरी त्यो कार्ययोजना बनेको छ। कतिपय ठूलो संरचना बनाउन त्योभन्दा बढी समय पनि लाग्न सक्छ। त्यो भयो भने त्यही हिसाबले बहुवर्षीय स्रोतका कुराहरू होलान्। तर अहिले यस कार्ययोजनाले परिकल्पना गरेको चाहिँ चालू वर्षदेखिको 3 वर्ष, आगामी 2 आर्थिक वर्षमा सक्ने गरी भनेर परिकल्पना गरेका छन्।
तत्कालीन, मध्यमकालीन र दीर्घकालीन रणनीतिका आधारमा कार्य अगाडि बढ़ाइने कार्ययोजनामा उल्लेख छ। त्यसै गरी कार्ययोजनाले पुनर्निर्माणको मूल आधारका रूपमा आन्तरिक स्रोत परिचालनलाई प्राथमिकता दिएको छ। तीनै तहका सरकारले आफ्नै स्रोतबाट पुनर्निर्माण अघि बढ़ाउने, अपुग भएमा संघीय सरकारले सहयोग गर्ने नीति तय गरिएको छ। साथै निजी क्षेत्र र गैर सरकारी संस्थासँग सहकार्य गर्दै समन्वयात्मक ढंगले पुनर्निर्माण अघि बढ़ाउने रणनीति लिइएको छ। राष्ट्रिय योजना आयोगका सहप्रवक्ता डाक्टर दिवाकर लुइटेलका अनुसार क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका अल्पकालीन र दीर्घकालीन योजना तयार पारी सोही अनुसार बजेट विनियोजन गर्नुपर्नेछ। सरकारी तथ्याङ्क अनुसार आन्दोलनका कारण कुल 84.45 करोड़ 77 लाख बराबरको क्षति भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण शुरू गरेको छ। ललितपुरको ग्वारकोमा शुरू भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै रासोपाका उपसभापति ढोलप्रसाद अरियालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो। उपसभापति अरियालले नागरिकलाई महसुस हुने गरी काम गर्ने सरकार गठन गरेर भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनु पर्ने आवश्यक रहेको बताउनुहुँदै लामो समयदेखि देशको बागडोर सम्हालेका राजनीतिक दलले गरेको गलत क्रियाकलापले अहिलेको परिणाम आएको र यसले हाम्रो पार्टी र जननिर्वाचित प्रतिनिधिलाई जिम्मेवार र जवाफदेही बनाएको बताउनुभयो। पार्टीका अर्का उपसभापति डाक्टर स्वर्णिम वाग्लेले 48% मतका साथ प्राप्त गरेको झण्डै 2/3 बहुमतको विश्वासलाई जोगाएर जनताको भरोसालाई कायम राख्नुपर्नेमा जोड़ दिनुभयो। उपसभापति डाक्टर वाग्लेले विक्रम सम्बत 2015 सालपछिको ठूलो जनादेशलाई शिरोधार्य गर्दै विधायकको भूमिका निर्वाह गर्नुपर्ने भएकाले जनताका गुनासा र मुद्दालाई उठाउन आफ्नै सरकारले गरेका गलत कार्यको प्रतिरोध गर्न आग्रह गर्नुभयो। दुई दिने अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसदको कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रासोपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा 182 सीट हासिल गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनबाट दुई तिहाई बहुमत सहित सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचापत्रमा शासकीय शैलीमा सुधार गर्दै मुलुकमा सुशासन कायम गर्ने उल्लेख गरेको छ। नयाँ बन्ने सरकारलाई जनताको परिवर्तनको चाहना अनुसार मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्ने जनमत प्राप्त त भएको छ, तर अहिलेकै प्रशासन र कर्मचारी संयन्त्र तथा कार्यशैलीबाट सुशासन प्राप्त हुन सक्छ कि सक्दैन भन्ने चुनौती भन्ने देखिन्छ। सहकर्मी सरिता खनालको रिपोर्ट।
निर्वाचनबाट जनताले देशमा उथलपुथल पूर्ण परिवर्तनको अपेक्षा सहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई 5 वर्ष एकल सरकार चलाउने जनादेश दिएका छन्। रासोपाले पाएको झण्डै दुई तिहाई मतमा नागरिकको उर्लदो आकांक्षा प्रतिविम्बित भएको छ। त्यसैले पनि अब बन्ने सरकारलाई यो वा त्यो बहानामा जनताका आकांक्षाहरूमाथि तुषारापात गर्ने छूट भने छैन। अब यहाँनिर प्रश्न उठ्न सक्छ, अब बन्ने रासोपाको एकल सरकारलाई निर्वाचन अघि घोषणा गरेको वाचापत्रमा भनिए जस्तै मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य, सुशासन कायम, छिटो छरितो सार्वजनिक सेवा लगायतका काम गर्न कति सहज छ त? सरकारले जनताले चाहे अनुसारको परिवर्तन गर्नका लागि कार्यान्वयन गर्ने संयन्त्र चुस्त भएन भने जस्तोसुकै सरकार आए पनि सफल हुन नसक्ने विज्ञहरूको धारणा छ। कर्मचारी तन्त्रलाई राजनीतिज्ञहरूले घरभित्रका विपक्षीको रूपमा हेर्ने धारणामा परिवर्तन हुन जरूरी रहेको र सरकारले यो संयन्त्रलाई विश्वास गरेर कर्मचारीलाई आवश्यक नीतिगत मार्गदर्शन गर्न सक्दा सुशासनको दिशामा अघि बढ़न सकिने विज्ञहरू बताउनुहुन्छ। जनादेश प्राप्त राजनीतिक नेतृत्व परिवर्तनको प्रायोजक हुने भएकाले सरकार हाँक्ने नेतृत्व स्वच्छ भएर उदाहरण बन्न सके तलका संयन्त्रहरू क्रमशः आफै सुध्रिँदै जाने बताउनुहुन्छ लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली।
जहिले पनि परिवर्तनको प्रायोजक भनेको राजनीतिक नेतृत्व हुने गर्छ, जसले जनताको म्यान्डेट लिएर आउँछ उसले त्यसको प्रायोजकको रूपमा काम गर्छ भने चेन्ज एजेन्टको रूपमा काम गर्ने कर्मचारी तन्त्र हो। त्यसैले चेन्ज स्पोन्सरको कुराहरू कार्यान्वयन गर्ने संयन्त्र चुस्त भएन भने त्यो सफल हुँदैन। जस्तो सुकै राम्रो सरकार आए पनि यसको विकल्प नै छैन, यो स्थायी संयन्त्र हो, यसलाई नीति परिवर्तन गरेर तदनुरूप यसलाई चलाउने र यी कर्मचारीहरूलाई आवश्यक नीतिगत मार्गदर्शन गर्ने काम सरकारको हो भने घरभित्रका विपक्षी भनेका कर्मचारी तन्त्र हुन् भन्ने एक किसिमको जुन धारणा मैले आएको छ त्यो धारणा चेन्ज गरेर विश्वासमा लिनुपर्छ यो संस्थालाई र यो संस्थाले पनि जनताको म्यान्डेट पाएको सरकारको कार्यक्रमहरू सफलतापूर्वक कार्यान्वयन गरेर यो संस्था सही छ, यो संस्थामा चाहिँ योग्य व्यक्तिहरू छन् भने साबित गर्नुपर्छ।
विगतमा राजनीतिक स्थिरता नभएका कारण पनि सरकारले चाहे अनुसार काम गर्न सकेन भन्ने तर्क अब बन्ने सरकारसँग भने सान्दर्भिक नहुने देखिन्छ। अहिले दुई तिहाई नजिकको मत सहितको सरकार बन्ने भएकाले धेरै क्षेत्रमा सुधार गरेर अगाडि बढ़न सक्ने अवस्था बनेको छ। त्यसैले अब बन्ने सरकारले आफूले ल्याएका वाचापत्र अनुसार काम गरेर देखाउन कुनै पनि बाधा अवरोध नहुने जानकारहरू बताउनुहुन्छ। हरेक राजनैतिक उथलपुथलपछि शासकीय सुधार गरेर अघि बढ़ने संसारमै चलेको परम्परा हो। त्यसमाथि ठूलो वाचासहित शासनमा आउन लागेको सरकारले शासकीय शैलीमा सुधार नगरी अगाडि बढ़न सक्दैन। नेपाली समाजले यति बेला व्यापक र तीव्रतर सुधार खोजेको छ, त्यसका लागि शासकीय सुधार आवश्यक रहेको र कार्यशैलीमा परिवर्तन हुन सके सरकारले जनताले चाहेको परिवर्तन अनुसार काम गर्न सक्ने बताउनुहुन्छ नेपाल सरकारका पूर्व सचिव एवं राजदूत चन्द्र घिमिरे।
टू थर्ड मेजोरिटी आइसकेपछि उहाँहरूले प्रशस्त रिफर्ममा काम गर्न सक्नुहुन्छ, त्यसका उहाँहरूलाई कुनै समस्या हुनु हुँदैन र हुँदैन नै भन्ने म ठान्दछु। यति हुँदा पनि डेलिभर गर्न सकिएन भने त उहाँहरूको क्षमतामाथि नै भोलि मतदाताले त्यो प्रश्न गर्ने सम्भावना रहन्छ नै। हिजोको समयमा राजनीतिक स्थिरता भएन भन्ने ठाउँ थियो, किनभने सरकार फेरिरहन्थ्यो, म्यान्डेट पूर्ण रूपमा छैन हामीसँग भन्ने थियो, किनभने कोलिसन गभर्मेन्ट थियो। तर अहिले पूर्ण बहुमत मात्रै होइन, दुई तिहाईको बहुमत सहितको सरकार छ भन्ने साथै उहाँहरूले रिफर्ममा जानको लागि उहाँहरूलाई कुनै किसिमको समस्या हुने म सम्भावना दिए।
भ्रष्टाचार नियन्त्रण, प्रशासनिक तथा निजामती, न्यायिक क्षेत्र, राजस्व, सुरक्षा संयन्त्र, सार्वजनिक सेवा, कूटनीतिक क्षेत्र, निर्वाचन प्रणाली, अन्तर सरकार सम्बन्ध सुधार लगायत अनेक क्षेत्रहरूमा सुधारको पहल कदमी नयाँ सरकारको मुख्य प्राथमिकतामा पर्नुपर्ने देखिन्छ। कर्मचारी तन्त्र स्थायी संयन्त्र भएकाले उसलाई विश्वास र साथमा लिएर नेतृत्वले मार्गदर्शन गर्न सके नेपाली जनताले चाहेको सुशासन कायम हुनेमा विज्ञहरूको विश्वास छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
गृहमन्त्री ओम प्रकाश दरियाल समक्ष यातायात क्षेत्र सम्बन्धी सर्वोच्च अदालतको आदेश तथा फैसला कार्यान्वयन गर्न गठित जाँचबुज आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ। आयोगका अध्यक्ष दीपक सुवेदी सहित पदाधिकारीको टोलीले आज मन्त्री अरियाललाई प्रतिवेदन बुझाएको हो। त्यस अवसरमा गृहमन्त्री अरियालले छिट्टै प्रतिवेदन कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। गत मंगिर 22 गतेको मन्त्री परिषद बैठकको निर्णय अनुसार यातायात क्षेत्र सम्बन्धी राय सुझाव सहितको प्रतिवेदन पेश गर्न 3 सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरिएको थियो। गृह मन्त्रालयले नेपाल चीन सम्बन्धलाई असर पुर्याउने किसिमको घटनामा छानबिन गरी दोषी उप कार्यवाही गर्न प्रहरीलाई निर्देशन दिएको छ। परराष्ट्र मन्त्रालयको पत्र अनुसार विस्तृत बेहोरा संलग्न पत्रबाट अवगत भएको र पत्रमा उल्लेख भएको घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कार्यवाहीका लागि पठाइएको मन्त्रालयले उल्लेख गरेको छ। मोरङको मनमोहन टेक्निकल इन्स्टिच्यूटमा चिनिया राष्ट्रपति शी जिनपिङको द गवर्नेन्स अफ चाइना भन्ने किताब जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालय मार्फत ध्यान आकर्षण गराएको थियो। घटनाको छानबिन तथा कार्यवाही गर्न काठमाडौँस्थित जनवादी गणतन्त्र चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्र सहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पितृशोकमा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवले पूर्व प्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा आज पुगेर उहाँ तथा शोकाकुल परिवारका अन्य सदस्यहरूमा समवेदना व्यक्त गर्नुभएको हो। पूर्व प्रधानमन्त्री ओलीका पिता मोहन प्रसाद ओलीको 97 वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले हालैको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट प्राप्त 2/3 नजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्ने बताउनु भएको छ। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोखरेलद्वारा लिखित संकल्पन पुस्तकको आज लोकार्पण गर्दै उहाँले जेएनजी युवाहरूको आन्दोलन परिवर्तन र निर्वाचनको परिणामलाई सबैले स्वीकार गर्नुपर्ने र राष्ट्रपाले त्यसलाई देश बनाउन सदुपयोग गर्न सक्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा नेपाली कंग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बहुमत प्राप्त पार्टीले देशको निर्माणको नेतृत्व लिनुपर्ने र त्यसमा अरू सबै पार्टी र नागरिकले आआफ्नो जिम्मेवारी वहन गर्नुपर्नेमा जोड़ दिनुभयो। लेखक पोखरेलले समकालीन राजनीति समाज लोकतन्त्र विचार र पत्रकारिताका विषयमा आफूले देखेका समय र सन्दर्भलाई संकलन गरेर पुस्तकका रूपमा ल्याएको बताउनुभयो। पुस्तकको प्रकाशन गोरक्ष राष्ट्रिय दैनिकले गरेको हो। पृथ्वीराज मार्गको मुगलिङ पोखरा सड़क विस्तार योजना अन्तर्गत तनहुँको आबु खैरेनीदेखि जामुनेसम्मको 41 किलोमिटर खण्ड पूरा भएपछि सरकारलाई हस्तान्तरण गरिएको छ। एसियाली विकास बैंकबाट 6 अर्ब 31 करोड़ ऋण लिएर बजार क्षेत्रमा 6 र ग्रामीण भेगमा 4 लेनमा सड़क विस्तार गरिएको हो। आगामी 5 वर्षसम्म सड़कको मरमत सम्भार निर्माण कम्पनीले गर्ने सड़क विस्तार आयोजनाका सूचना अधिकारी विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण देखाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको कुनै सूचना वा जानकारी भए तत्काल 11:37 निशुल्क फोन गरेर जानकारी दिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबैमा अनुरोध गरेको छ। पछिल्ला दिनमा खाना पकाउने ग्यासमा कालोबजारी बढ़ेको अत्यधिक मात्रामा लुकाइएको बढ़ी मूल्य लिएर बिक्री वितरण गरेको पाइएपछि विभागले आम उपभोक्तालाई निशुल्क रूपमा उक्त टेलिफोन नम्बरमा फोन गरी सूचना दिन आग्रह गरेको हो। नेपाल आयल निगमले आधा सिलिण्डर मात्रै ग्यास बिक्री गर्ने गरी आवश्यक व्यवस्था मिलाए पनि बजारमा ग्यासको अभाव कायम छ। विभागले अनुचित व्यापारिक क्रियाकलाप सञ्चालन भएको पाइएमा कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले अफगानिस्तानको राजधानी काबुल स्थित लागू पदार्थ दुर्व्यसनीहरूको उपचार गर्ने एउटा केन्द्रमा हवाई आक्रमण गर्दा कम्तीमा 100 जना मारिएका छन्। तालिबानले मारिनेको संख्या 400 नाघेको दावी गरेको छ। सो केन्द्रमा 2,000 भन्दा बढ़ी मानिसको उपचार भइरहेका बेला भएको उक्त घटनामा अन्य धेरै हताहती भएको हुन सक्ने अन्तर्राष्ट्रिय संचार माध्यम बीबीसीमा उल्लेख छ। पाकिस्तानले अस्पतालमा कुनै आक्रमण नभएको दावी गर्दै अफगानिस्तानको आरोपलाई अस्वीकार गरेको छ। प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मुशर्रफ जैदीले यसलाई आधारहीन भनेको बताउनुभयो। यसैबीच सुरक्षा परिषदले अफगानिस्तानका तालिबान नेतृत्वलाई आतंकवाद नियन्त्रणका लागि तुरन्त कदम चाल्न आह्वान गरेको छ। पाकिस्तानले अफगानिस्तानमाथि आफ्नो देशमा पाकिस्तानी तालिबान र अन्य समूहलाई शरण दिएको आरोप लगाएको छ, जुन अफगान सरकारले अस्वीकार गरेको छ। इजरायलले आक्रमणका क्रममा इरानका राष्ट्रिय सुरक्षा प्रमुख तथा शक्तिशाली नेता अली लारिजानीको मृत्यु भएको घोषणा गरेको छ। नेता लारिजानीको मृत्यु बारे इजरायलले गरेको दावी बारे इरानको प्रतिक्रिया आइसकेको छैन। यदि दावी अनुसार इरानी अधिकारीको मृत्यु नै भएको हो भने मध्य पूर्वमा जारी युद्धको दुई हप्ता भन्दा बढ़ी समयपछि इरानका लागि यो अर्को ठूलो धक्का हुनेछ। इरानमा 68 वर्षीय लारिजानीलाई इरान बारे रणनीति तयार गर्ने प्रमुख व्यक्ति मध्ये एक मानिन्छ। उहाँलाई पूर्व सर्वोच्च नेता दिवंगत खामेनीको निकट र दशकौंदेखि तेहरानको परमाणु नीति र रणनीतिक कूटनीतिको केन्द्रमा रहेका नेताका रूपमा हेरिन्छ। इजरायलले इरानको रिभोल्युशनरी गार्डसको बासुइज अर्धसैनिक बलका प्रमुख गोला मरेजा सुलेमानीलाई पनि मारेको बताएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी अमेरिकी इजरायली युद्ध यसै साता समाप्त हुने सम्भावना कम रहेको बताउनु भएको छ। व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्ध यसै साता सकिन्छ कि भन्ने प्रश्नमा सो धारणा राख्नु भएको हो। ट्रम्पले चाँडै नै होर्मुज जलडमरू मध्यबाट गुड्ने जहाजहरूको सुरक्षा गर्न प्रस्ताव गरिएको अमेरिकी गठबन्धनमा सामेल हुन सहमत भएका देशहरूको नाम घोषणा गर्ने पनि बताउनुभयो। उक्त समुद्री मार्गबाट विश्वको करिब 20% तेल आपूर्ति हुने भएकाले त्यसलाई अत्यन्त महत्वपूर्ण मानिन्छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालको पूर्वाधार विकासको गति सुस्त हुँदा त्यसले मुलुकको समग्र आर्थिक वृद्धि र रोजगारी सृजनामा गम्भीर असर पुर्याएको एक अध्ययनले देखाएको छ। विश्व ब्याङ्कले सार्वजनिक गरेको नेपाल क्यापिटल एक्सपेन्डिचर सम्बन्धी अध्ययन प्रतिवेदनले नेपालमा आयोजना छनौटदेखि कार्यान्वयनसम्मका संरचनागत समस्याका कारण नेपालको पुँजीगत खर्च निरन्तर ओह्रालो लागिरहेको पाइएको उल्लेख गरेको छ। विश्व ब्याङ्कले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा सड़क, जलविद्युत र सिंचाई जस्ता ठूला पूर्वाधार निर्माणमा सबैभन्दा ठूलो अवरोध जग्गा प्राप्ति र रूख कटानमा देखिएको जनाएको छ। विश्व ब्याङ्कको प्रतिवेदनले संघीय सरकारको कुल बजेटमा पुँजीगत खर्चको अंश आर्थिक वर्ष 2078मा 27.1% रहेकोमा 2081 आइपुग्दा घटेर 20.9% झरेको उल्लेख छ। कुल विनियोजित पुँजीगत बजेट मध्ये पनि औसतमा 62% मात्र खर्च हुने गरेको छ। कुल पुँजीगत खर्चको 40% भन्दा बढ़ी अंश वार्षिक आर्थिक वर्षको अन्तिम महिनामा मात्र खर्च हुने गरेको विश्व ब्याङ्कले गरेको अध्ययनमा देखाइएको छ। प्रतिवेदनले हालकै लगानी र कार्यान्वयनको गति कायम रहने हो भने नेपालका 17 राष्ट्रिय गौरवका आयोजना सम्पन्न हुन झण्डै 41 वर्ष लाग्ने देखिएको उल्लेख छ। चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा सरकारको ऋण 28.78 अर्ब रूपियाँ बराबर पुगेको छ। पछिल्लो 8 महिनामा मात्र 2.4 अर्ब सरकारी ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। 8 महिनासम्ममा सरकारले 13.48 अर्ब 11.57 लाख आन्तरिक र 15.30 अर्ब 18 करोड़ बाह्य ऋण तिर्न बाँकी रहेको छ। कुल सार्वजनिक ऋणमा फागुन मसान्तसम्ममा वैदेशिक ऋणको अंश 53.16% र आन्तरिक ऋणको अंश 46.84% रहेको छ। हालसम्मको कुल सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको 47.13% बराबर हुने कार्यालयले जनाएको छ। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से 13.51 अंकले बढ़ेको छ। सो अंकको वृद्धिपछि बजारको परिसूचक नेप्से 2812 अंकमा पुगेको छ। यस दिन बजारको कारोबार सामान्य रकमले वृद्धि भएको छ। अघिल्लो दिन 11.97 अर्ब करोड़को कारोबार भएको बजारमा मंगलबार 12.03 अर्ब बराबरको कारोबार भएको छ। यस दिन बजारमा 132 कम्पनीहरूको मूल्य बढ्दा 113 घटेको छ भने 17 कम्पनीहरूको मूल्य स्थिर रहेको छ। सोमबार साँझ आएको भीषण हावाहुरीका कारण रौतहटको चन्द्रपुर नगरपालिकामा ठूलो क्षति भएको छ। चन्द्रपुर नगरपालिका 3 स्थित गौडाटार क्षेत्रमा लगाइएको करिब 1.5 करोड़ रूपियाँ बराबरको केरा खेती नष्ट हुँदा किसानहरू संकटमा परेका छन्। केरा उत्पादनको मुख्य क्षेत्रका रूपमा परिचित गौडाटारमा व्यावसायिक रूपमा केरा खेती गर्दै आएका किसानहरूको वर्षभरिको मेहनत क्षणभरमा नष्ट भएको स्थानीय किसान बाबु योन्जनले जानकारी दिनुभयो। हावाहुरीले हावाहरूले हजारौं बोट केरा ढालिदिँदा लगानी श्रम र समय सबै गुमेको स्थानीय किसान डोर प्रसाद धिमालले बताउनुभयो।
अब खेल समाचार।
मलेसिया फुटबल संघ विश्व फुटबलको सर्वोच्च निकाय फिफाको कार्यवाहीमा परेसँगै एएफसी एसियन कप छनौटको तेस्रो चरणमा नेपालले 3 अंक पाएको छ। फिफा अनुशासन समितिको मंगलबार बसेको बैठकले फिफाको अनुशासन संहिताको धारा 22 को उल्लंघन गरेको भन्दै मलेसियालाई कार्यवाही गरेको छ, जसले गर्दा नेपालले अंक खाता खोल्न सफल भएको छ। समूह एफ अन्तर्गत गत जून 10 मलेसिया आफ्नो दोस्रो खेलमा भियतनाम विरूद्ध 4-0 गोलको सहज जित हासिल गरेको थियो। फिफाले होलगाङडो र फिगु ड्रेडिक सहित 7 खेलाड़ीलाई कार्यवाहीको आधिकारिक मितिबाट 12 महिनासम्म फुटबलका गतिविधिबाट प्रतिबन्ध लगाउनुका साथै 3,54,537 नेपाली रूपियाँ जरिवाना तोकेको छ। त्यस्तै मलेसिया फुटबल संघलाई 6,20,44,148 नेपाली रूपियाँ जरिवाना लगाइएको छ। गत सेप्टेम्बरमा फिफा अनुशासन समितिले मलेसियालाई कार्यवाही सुनाएको थियो। त्यसपछि मलेसिया संघ र खेलाड़ीले 10 दिनभित्र आफ्नो कार्यवाही विरूद्ध अपील समितिमा निवेदन दिन भनिएको थियो। अन्तत 6 महिनापछि मलेसिया कार्यवाहीमा परेको हो। कार्यवाहीमा परेका एकजना खेलाड़ीले समूहको पहिलो खेलमा नेपाल विरूद्ध गोल समेत गरेका थिए। गत मार्चमा मलेसियाले नेपाललाई 2-0 गोलले हराएको थियो। दोस्रो गोल गरेका एन्सर कोविड ओङ कार्यवाहीमा पर्ने खेलाड़ी हुन्। यसकारण नेपालले 3 अंक हासिल गरेको हो। नेपाल एसियन कप पुग्ने समीकरणबाट बाहिरिसकेको छ। नेपालले मार्च 31 लाओससँग खेल्दै प्रतियोगिताको अन्त्य गर्नेछ। एन्फा शहीद स्मारक महिला लीग बुधबारदेखि शुरू हुँदैछ। यो पटक 9 टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। मंगलबार एन्फा कम्प्लेक्समा आयोजना गरिएको प्री म्याच कन्फरेन्समा उपस्थित सबै टोलीले उपाधिको लागि दावेदारी प्रस्तुत गर्ने बताए। एन्फा आफैले बोलाएर अन्तिम समयमा राप्ती फुटबल क्लबलाई लीगमा सहभागी गराउन नसकिने बताएपछि लीग 9 टोलीले मात्र खेल्न लागेका हुन्। महिला लीगका सबै खेल च्यासल मैदानमा हुनेछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशको सबै प्रदेशको हिमाली भूभाग तथा कोशी र गण्डकी प्रदेशको पहाड़ी भूभागमा समेत 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 24.5 डिग्री सेल्सियस, न्यूनतम 10.2 डिग्री सेल्सियस, वर्षा 4.3 मिलीमिटर। काठमाडौँको अधिकतम 24.3 डिग्री सेल्सियस, न्यूनतम 7.5 डिग्री सेल्सियस, वर्षा 2 मिलीमिटर। पोखराको अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम 9.6 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 10.7 डिग्री सेल्सियस। नेपालको अधिकतम 28.8 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जेएनजी आन्दोलनका कारण भएको क्षतिको पुननिर्माणका लागि सरकारद्वारा विस्तृत कार्ययोजना सार्वजनिक। आगामी आर्थिक वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनु पर्ने। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि अभिमुखीकरण। जनताको आशा र विश्वास कायम राख्न उपसभापति अर्याल र डाक्टर वाग्लेको सांसदहरूलाई आग्रह। मुगलिङ पोखरा सड़क विस्तार योजना अन्तर्गत आबु खैरेनीदेखि जामुनेसम्मको 41 किलोमिटर खण्ड निर्माण सम्पन्न। र पाकिस्तानले अफगानिस्तानको काबुल स्थित लागू पदार्थ दुर्वेशनीहरूको उपचार गर्ने एउटा केन्द्रमा गरेको हवाई आक्रमणमा कम्तीमा 100 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।